जमानों की उमंग, बाब नंबर 2, चुनीदा लोग। हजारों साल यहूदी कौम निजात दहिंदा की आमद का इंतजार करते रहे। इस वाकया से उनकी बड़ी बड़ी उम्मीदें वाबस्ता थीं। गीतों और पेशीगोइयों और हैकल की रसूम और घरेलू दुआओं में उन्होंने उसके नाम को तबर्रुक के तौर पर महफूज रखा हुआ था। मगर जब वो आया तो वो उसे जानते ही नहीं थे। आसमान का चहीता उनके लिए खुश्क जमी से जड़ की मानिन था। उसकी कोई शक्लो सूरत थी ना खूबसूरती। उन्हें उसमें कुछ हुस्ने जमाल नजर ना आया कि उसके मुश्ताक होते। यया 2:59। वो अपने घर आया और उसके अपनों ने उसे कबूल न किया। यूहन्ना 11:1। बेशक खुदावंद ने बनी इसराइल को चुन रखा था। उसने उन्हें आदमियों में से बचाया था ताकि उसकी शरीयत का इल्म और उन अलामतों और पेशनगोइयों को जान सके जो निजात दहिंदा से मंसूब थीं। खुदावंद की दिली तमन्ना थी कि बनी इसराइल दुनिया के लिए निजात का चश्मा साबित हों। खुदावंद चाहता था कि जो कुछ अबरहाम मुसाफरत की सरजमी में था, जो कुछ यूसुफ मिस्र में था और जो कुछ दानी एल बाबुल के दरबार में था, वही कुछ इब्रानी लोग गैर अकवाम में हों। ये उनकी जिम्मेदारी थी कि अवाम में खुदा को मुतारिफ कराएं। अब्राहम की बलाहट में खुदावंद ने फरमाया, मैं तुझे बरकत दूंगा सो तुम बाय से बरकत हो, और जमीन के सब कबीले तेरे सबब से बरकत पाएंगे। पैदाइश 2:12। यही तालीम बार बार नबियों के जरिए दोहराई गई, हत्ता कि जब बनी इसराइल जंग की वजह से बता हो गए और असीरी में जाना पड़ा, तब वही ये वादा उनके साथ कायम रहा। और याकूब का बकिया बहुत सी उम्मतों के लिए ऐसा होगा जैसे खुदावंद की तरफ से ओस और घास पर बारिश, जो न इंसान का इंतजार करती है और न बनी आदम के लिए ठहरती है। मीका 7:5। नीज हैकल के बारे खुदावंद ने अपने खादिम यसैया नबी के जरिए फरमाया, मेरा घर सब लोगों की इबादत गाह कहलाएगा। यसैया 7:56। इस सब के बावजूद बनी इसराइल ने दुनिया के जाहो चश्म पर नजरें जमा रखी थीं। मुल्के कनान में दाखिल होते ही उन्होंने खुदावंद के अहकाम से पहलू तही कर ली और बुत परस्तों की राहो रस्म अपना ली। खुदावंद ने अपने नबियों की मार्फत उन्हें बार बार उगाही दी, मगर उन पर कोई असर न हुआ। वो बुत परस्तों के हाथों को चले गए, मगर अपनी निकम्मी राहों को तर्क न किया। अगर बनी इसराइल खुदा से वफादार रहते तो खुदा अपना मकसद उनके जरिया पूरा करता, जिससे उनकी शान व शौकत और जाव हशमत में इजाफा होता। और अगर वो ताबेदारी करते तो उनकी शान व शौकत और जाह हशमत में इजाफा होता। और अगर वो ताबेदारी करते तो खुदावन उनको तमाम कौमों पर सरफराजी अता करता, और वो सब कौमों से जिनको उस खुदावन उनको तमाम कौमों पर सरफराजी अता करता, और वो सब कौमों से जिनको उसने पैदा किया तारीफ और नाम और इज्जत में उसे मुमताज करता। इस्तस्ना 19:26। और दुनिया की सब कौमें ये देखकर कि तू खुदावन के नाम से कहलाता है तुझसे डर जाएं। इस्तस्ना 10:28। कौमें उन तमाम आइन को सुनकर कहेंगी कि यकीनन ये बुजुर्ग कौम निहायत अकलमंद और दानिश्वर है। इस्तस्ना 6:4। मगर वो अपनी नाफरमानी के सबब बाबुल में असीर होकर गए और तमाम रुए जमीन पर परागंदा हो गए। अपनी मुसीबत में बाज एकों ने खुदा की शरीयत से वफा करने का अहद नौ किया, जब उन्होंने अपनी सितारों को टांग दिया और हैकल की बर्बादी पर आहूनाला किया। उस वक्त सदाकत का नूर उनमें से चमका और खुदा का इल्म गैर कौमों तक पहुंचा। बप्ते परस्तों की कुर्बानी गुजरानने का निजाम खुदावन के बताए हुए निजाम के बरक्स था, जो बरगश तक ही लाता था। बस बहुत से मुखलिस बुत परस्तों ने इलाही तरीक़ा इबादत के मानी समझे और ईमान से निजात दहिंदा के वादे को कबूल कर लिया। जला वतनी में ज्यादातर को अजियत का सामना करना पड़ा। सबत को तोड़ने और बुत परस्तों की इबादत को अपनाने के सिलसिला में चंद एक को जिंदगियों से हाथ धोने पड़े, क्योंकि बुत परस्त सच्चाई को मिलिया मीट करने पर तुले हुए थे। मगर खुदा ने अपने खादिमों को हाकिमों और इख्तियार वालों के सामने सच्चाई पेश करने की हिम्मत अता की, जिसके सबब वो सदाकत के सामने झुक गए और इकरार किया कि इब्रानियों का खुदा जिंदा खुदा है। اسی کی عبادت سب پر واجب ہے۔ بابل کی اسیری کے دوران بنی اسرائیل بتوں کی پرستش سے بالکل مستثنی قرار پائے۔ گو صدیوں تک ان پر ظلم و ستم ہوتا رہا، مگر دشمن یہ تسلیم کیے بغیر نہ رہ سکا کہ عبرانیوں کی ہنر مندی کا انحصار خداوند کی شریعت کی تابعداری کا نتیجہ ہے۔ مگر بنی اسرائیل میں بہتیرے ایسے تھے جو محبت کی روح سے خداوند کی شریعت کو نہ مانتے تھے۔ ان کی خدمت خود غرضی پر منحصر تھی۔ وہ ظاہری طور پر خدا کی عبادت کرتے تھے، مگر ان کی روشنی غیر قوم تک نہ پہنچتی تھی۔ وہ خود کو دوسروں سے الگ تھلگ رکھتے تاکہ بت پرستی کی آزمائش سے بچے رہیں۔ موسیٰ کے ذریعے خداوند نے جو ہدایات اپنی قوم کو دے رکھی تھیں، اس خدا نے فرمایا تھا کہ غیر قوموں یعنی بت پرستوں کے ساتھ رفاقت نہ رکھنا، مگر انہوں نے اس تعلیم کی غلط تفسیر کر رکھی تھی۔ مقصد تو یہ تھا کہ وہ بت پرستوں کے رسم و رواج اپنا لیں، مگر ایسے لوگوں نے دوسری قوموں اور اپنے درمیان دیواریں کھینچ لیں۔ یہودی یروشلم کو بہشت کی طرح دیکھتے تھے، اور وہ نہیں چاہتے تھے کہ خداوند غیر اقوام کو بھی اپنا رحم دکھائے۔ بابل سے رہائی کے بعد مذہبی تعلیم اور ہدایت پر کافی توجہ دی گئی۔ تمام ملک میں ہیکلیں کھڑی کی گئیں جہاں کاہنوں اور شریعت کے معلموں نے بڑی وضاحت اور تفسیر کے ساتھ شریعت کو سمجھایا۔ کئی اسکول قائم کیے گئے جہاں سائنس اور آرٹ کے ساتھ راست بازی کے اصولات پر درس دیے جاتے، مگر یہ سب کچھ بگاڑ کا ٹھکانہ بن گئے۔ اسیری کے دوران بہت سے لوگوں نے بت پرستوں کے نظریات اور رسم و رواج کو اپنا لیا، اور یہ مذہبی رسوم کا حصہ بن گئے۔ بہت سی باتوں میں وہ بت پرستوں کی پیروی کرنے لگے۔ یہودی خدا سے دور چلے گئے اور مذہبی عبادات اور رسوم کو بھول گئے۔ عبادت کی یہ خدمت مسیح یسوع نے خود قائم کی تھی۔ اس خدمت کے ہر حصے میں اس کی اپنی علامت موجود تھی جو روحانیت اور زندگی سے معمور تھی، مگر یہودیوں نے اپنی رسوم میں سے روحانی زندگی کو ختم کر دیا اور مردہ ڈھانچے سے چمٹے رہے۔ انہوں نے قربانیوں اور رسموں کو اپنی طرف منسوب کر لیا، اور جس نے ان کو قائم کیا تھا اس کو بھول گئے۔ اور جب روحانی باتوں کو انہوں نے اس عبادت میں سے نکال دیا، تو ان کی جگہ انسانی قواعد ڈال دیے۔ یوں عبادتوں میں خدا کی محبت کم سے کم ہوتی گئی۔ ان کے دل ریاکاری اور غرور سے بھرپور ہوتے گئے۔ اس طرح کے بیجا بوجھ اور ضابطوں کی وجہ سے شریعت کو ماننا محال ہو گیا۔ وہ جو خدا کی پرستش اور ربیوں کے ضابطوں کی پیروی کرنا چاہتے، وہ بڑے بوجھ تلے دب کر رہ جاتے۔ انہیں اپنے پریشان ضمیر سے کبھی چین نہ ہوتا۔ اس طرح ابلیس لوگوں کو مایوس کرنے میں کامیاب ہو جاتا، اور خدا کے متعلق ان کا نظریہ بہت مایوس کن ہوتا۔ چنانچہ بنی اسرائیل کے ایمان کی تحقیر ہوتی۔ ابلیس نے آسمان میں یہ نظریہ پیش کیا تھا کہ خدا جابر اور بے انصاف ہے، نیز یہ کہ اس کے حکم کی تعمیل کرنا ناممکن ہے۔ یہودی مسیح یسوع کی آمد کی تمنا رکھتے ہوئے بھی اس کے آنے کے حقیقی مقاصد کے بے بہرا تھے۔ وہ گناہوں سے نہیں بلکہ رومی حکومت سے خلاصی پانے کے خواہش مند تھے۔ وہ المسیح کو بطور فاتح کے آتا ہوا دیکھنے کے متمنی تھے۔ وہ چاہتے تھے کہ وہ آ کر جابر سے ہماری جان بچائے اور بنی اسرائیل کی حکومت دنیا بھر میں قائم کرنے میں مدد دے۔ ان وجوہات کی بنا پر یہودیوں نے المسیح کو رد کر دیا۔ مسیح کی پیدائش کے وقت یہودی قوم بدیشی حکومت تلے کچلی جا رہی تھی۔ وہ ابدی اذیت اٹھا رہے تھے۔ بے شک یہودیوں کو علیحدہ حکومت بنانے کی اجازت دی گئی تھی، مگر اس کا کچھ زیادہ مائدہ نہ ہوا، کیونکہ حقیقت میں وہ پھر بھی رومیوں کے محکوم تھے، اور ان کی لگائی ہوئی پابندیوں کے سامنے یہودیوں کو سر تسلیم خم کرنا ہی پڑتا تھا۔ رومی اپنی مرضی سے سردار کاہن کو تعینات اور معزول کرنے کا حق رکھتے تھے۔ اکثر یہ اسامی دغابازی یا رشوت لے کر پر کی جاتی۔ یوں کہانت کا یہ عہدہ بڑی ہی برائی اور بگاڑ کا باعث بن گیا۔ تاہم کاہن بڑی قوت تسلیم کیے جاتے تھے، جنہیں خود غرضی اور مطلب براری کے لیے استعمال کیا جاتا۔ रियाया उनके बेरहम और नावाजिब मुतालबात मानने पर मजबूर थी। रोमी हकूमत ने उन पर बड़े भारी तावान लगा रखे थे। इस तरह के हालात ने अवाम में बेचैनी और बेकनाती की फजा कायम कर रखी थी। शोरिश और हंगामे रोजमर्रा का मामूल बन गए थे। रूहानी सरमहरी, बेएतनाई, बेयकीनी, फ्रॉड, लालच कौम के दिल को दीमक की तरह चाट रहा था। रोमियों से नफरत और अपने और रूहानी फखरो हुरूर की वजह से यहूदी और भी सख्ती से अपनी बनाई हुई इबादत से चिमटे रहे। काहन अपना रूहानी असरो रसूख जमाने के लिए मजहबी रसूम को बड़ी सख्ती और बड़ी एहतियात से सरंजाम देते। अवाम जुल्मो तशद्दुद और जहालत की चके में पिसते हुए निजात दहिंदा की बड़ी शिद्दत से इंतजार कर रहे थे जो आकर बनी इसराइल की बादशाही को बहाल करे और दुश्मनों को मार मकाए। उन्होंने पेशन गोइयों का बड़ी जानफशानी से मुतालिया किया था, मगर उनके इस मुतालिया में रूहानी बसीरत नाम को भी न थी। इस तरह मसीह को जो दुख उठाने थे वो उनकी नज़रों से ओझल रहे, बरक्स इसके वो उसकी दूसरी आमद के जाहो जलाल की तरफ ही तकते रहे। तकब्बुर ने उनकी रवैया को धुंधला कर दिया। उन्होंने अपनी जिस्मानी ख्वाहिशात के मुताबिक पेशनगोइयों की तफसीर की।